अनि हामीले क्रिश्चियन जीवन सम्बन्धी विभिन्न अनिवार्य नै बुझ्नुपर्ने शिक्षाहरू चाहिँ अध्ययन गर्दै आएका छौँ। गएको दुई हप्ता अगाडि चाहिँ हामीले विश्वासीको ओहदा र अभ्यास भन्ने विषयमा अध्ययन गर्यौँ। त्यो विषय हामीले फेरि फेरि पनि दोहोऱ्याउनेछ, ठ्याक्कै त्यही तरिकाले नदोहोऱ्याए पनि हामी विभिन्न तरिकाले चाहिँ त्यो कुरा चाहिँ निरन्तर सुनेछौँ, किनभने बाइबलमा यो ज्यादै महत्वपूर्ण शिक्षा छ कि एउटा विश्वासी क्रिस्चियन जीवनमा अगाडि बढ्नको लागि उसले चाहिँ परमेश्वरसितको उसको ओहदा, परमेश्वरसितको उसको सम्बन्ध त्यसरी भन्न पनि सकिन्छ, र परमेश्वरसितको उसको संगतिको बीचको भिन्नता चाहिँ उसले बुझ्नुपर्छ। आज चाहिँ हामी एउटा विश्वासीको व्यवस्थासितको सम्बन्धको बारेमा चाहिँ अध्ययन गर्न लागिरहेका छौँ। त्यसैले शीर्षक चाहिँ यसरी दिन सकिन्छ, व्यवस्था र नयाँ नियमको क्रिस्चियन। रोमी 3 अध्यायको 19-24 पद चाहिँ हामी पहिला सरसर्ती पढ्नेछौँ। अब हामी जान्दछौँ व्यवस्थाले जे पनि भन्दछ त्यसले व्यवस्थाको अधीनमा बसेकाहरूलाई भन्दछ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको सामु दोषी ठहरियोस्। यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ। तर अब त बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र भविष्यवक्ताहरूले दिन्छन्, अर्थात् परमेश्वरको धार्मिकता। यो येशु ख्रीष्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ, किनभने त्यहाँ कुनै भिन्नता छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्, र उहाँको अनुग्रहद्वारा ख्रीष्ट येशूमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। उहाँलाई परमेश्वरले प्रायश्चित ठहराउनु भयो, जो उहाँको रगतमा गरिएको विश्वासद्वारा कार्यकारी हुन्छ। यो चाहिँ परमेश्वरको सहनशीलतामा पहिले गरिएका पापहरूका क्षमाका विषयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो। यहाँसम्म मूसाको व्यवस्था भनेको तपाईँले राम्रोसँग बुझ्नुपर्छ प्रिय दाजुभाइ दिदीबहिनीहरू। इजरायललाई जब परमेश्वरले मिश्र देशबाट निकालेर ल्याउनु भयो, उनीहरूलाई परमेश्वरले सिनाई पर्वतमा भेला गराउनु भयो, अनि सिनाई पर्वतमा उनीहरू छाउनी हालेर मैदानमा पंक्ति पंक्ति मिलाएर बसिरहँदाखेरि मूसालाई परमेश्वरले माथि सिनाई पर्वतको टुप्पामा बोलाउनु भयो। त्यो गजबको अचम्मको अनुभव हुनु पर्थ्यो मूसाको लागि, किनभने ऊ परमेश्वरकै सामु ऊ चाहिँ बसेर 40 दिन 40 रात केही पनि खाएन, उसले केही पनि पिएन पनि, परमेश्वरले उसलाई चाहिँ सम्हालिराख्नुभयो, अनि उसलाई चाहिँ परमेश्वरले व्यवस्था दिनुभयो। त्यसैले यसलाई मूसाको व्यवस्था भन्ने गरिन्छ। त्यहाँ परमेश्वरले विशेष गरी 10 आज्ञा दिनुभयो। दुईटा ढुङ्गाको पाटीहरूमा परमेश्वरकै औँलाले लेखेर मूसालाई दिनुभयो, अनि मूसाले चाहिँ त्यो दुईटा ढुङ्गाको पाटीहरू जसमा 10 आज्ञा लेखेको थिए त्यो लिएर चाहिँ तलवारले अनि इजरायललाई प्रस्तुत गरे। अब हामीले चाहिँ यो मूसाको व्यवस्था र हामी जो चाहिँ मूसाको व्यवस्था दिएको भन्दा धेरै पछि जिइरहेका छौँ, मुख्य कुरा चाहिँ हामी कल्वरी क्रुस भन्दा यतापट्टि जिइरहेका छौँ, हामी कल्वरी क्रुसको पारिपट्टि होइन वारिपट्टि जिइरहेका छौँ। यो याद गर्नुपर्छ कि पुरानो नियमको विश्वासीहरूले चाहिँ मूसाद्वारा पाएको व्यवस्था त उनीहरूसित थियो, तर धमिलोसँग पर उनीहरूले चाहिँ कल्वरी क्रुसलाई देख्न सक्थे, तर धमिलो थियो, उनीहरूलाई चाहिँ विभिन्न बलिदानहरू मार्फत उनीहरूलाई सिकाइँदै थियो कि पापीको निम्ति एकजना बलिदान हुनुपर्छ। उनीहरूलाई धमिलोसित पर उनीहरूलाई देखाएको कुरा उनीहरूलाई देख्न किन गाह्रो थियो भने यो भविष्यवाणीहरूमा विभिन्न अगमवक्ताहरूद्वारा उनीहरूलाई दिएको प्रतिज्ञाहरूमा थियो एक दिन दाउदको घरानामा एकजना जन्मिनु हुनेछ। हुन त उहीले हाम्रो पहिलो आदम र हवा हाम्रो पहिलो बुवा आमालाई पनि अलिकति दिएको थियो, के भनेको थियो भने स्त्रीको सन्तानबाट एकजना जन्मिनुहुनेछ जसले चाहिँ शैतानको शिरलाई कुच्याउनुहुनेछ। तर त्यो त एकदम अलिकति मात्र थियो उनीहरूलाई, हामीसँग चाहिँ धेरै प्रकाश छ। हामीसँग पुरानो नियम भरिको सबै 39 पुस्तकहरू र नयाँ नियमका सबै 27 पुस्तकहरू गरिकन 66 पुस्तक हामीसँग छ, अर्थात् हामीसँग परमेश्वरको वचन पूर्ण रूपमा छ। तर पहिलाका विश्वासीहरूसँग त्यस्तो थिएन। त्यसैले अब हामीले चाहिँ के बुझ्न एकदम आवश्यक छ भने कल्भरी क्रुसको वारी 2000 वर्षको भइसक्यो अझ हामी त यहाँ जिइरहेका हामी विश्वासीहरू, पेन्टेकोस्ट भन्दा यता जिइरहेका विश्वासीहरू, पवित्र आत्मा नै हामी भित्र बास गरिरहनु भएको छ अहिले हामी, अर्थात् ख्रिस्टमा भएकाहरू जसलाई संसारले ख्रिस्टियन भन्छन्, र पुरानो नियमको व्यवस्था अर्थात् मूसाको व्यवस्थासित हाम्रो सम्बन्ध कस्तो हो त, के हो त, यो एकदम बुझ्न खाँचो छ प्रियहरू। भन्नुपर्दा मूसाको व्यवस्थाको बारेमा र ख्रिस्टियन जीवनमा यस मूसाको व्यवस्थाको स्थानको बारेमा व्यापक अलमल विद्यमान छ। तपाईँ चर्चहरूमा विभिन्न ठाउँमा जानुभयो भने यसो सुन्नुभयो र यो कुरा बुझ्नु भएको छ भने तपाईँले भन्नुहुन्छ यो त अलमल हो, यो बाइबलीय होइन, बाइबलको कुराहरू त छ तर कुनै कुरा ठिक भनिरहेछ, तर कुनै कुरा चाहिँ नमिल्दो कुरा भनिरहेछ, नजानेर धेरैजना चाहिँ, तर त्यही नै फैलिरहेछ। अनि त्यसैले हामीलाई त भनिरहेछ बाइबलमा तिमीहरू सबै शिक्षकहरू हुनुपर्छ, हो सबै विश्वासी यहीँ अगाडि नउभिए पनि शिक्षक हुनुपर्छ, सत्य सिकाउनेहरू, तपाईँको घरमा, तपाईँको टोल छिमेकमा, तपाईँको साथीहरूसँग, तपाईँको चिन्जानहरूसँग, जसलाई म कहिले पनि भेट्ने छैन होला सायद, तपाईँको अन्य अनेकौं तपाईँको सम्बन्धहरू छन् व्यक्तिहरूसँग, उनीहरूको लागि साँचो शिक्षा हो। अनि कति ख्रिस्टियन भन्नेहरूलाई पनि साँचो शिक्षा चाहिरहेको हुन्छ। अनि हिब्रू 5 त्यसैले भनेको छ हामी सधैँ दुधे बालक नरहौँ, हामी चाहिँ शिक्षकहरू हुनुपर्छ भनेको छ। त्यसैले हामी यो अध्ययनहरू गर्दैछौँ, एकदम महत्त्वपूर्ण अध्ययनहरू। यो अलमल छ मूसाको व्यवस्था, क्रिश्चियन जीवनमा यसको स्थान के हो, त्यसैले हामीलाई के एकदमै नितान्त आवश्यक छ भने हामी एकदम ठोस भनेको कङ्क्रिटको जग पोखरामा जस्तै उभिया जस्तै गरेर हामी बाइबलमा उभिनुपर्छ। कुनै फिदलो, कुनै मान्छेको धारणा, कुनै त्यो चर्चले यस्तो भन्छ होइन, हामी बाइबलले के भन्छ भन्ने धरातलमा उभिन आवश्यक छ। ठोस बाइबलीय आधारमा उभिएर यो मूसाको व्यवस्था र क्रिश्चियन जीवनमा यसको के स्थान हो भन्ने विषयमा आफू निश्चित हुनु हामी एक एकको लागि आवश्यक छ, प्रत्येक विश्वासीको लागि। अनि यसमा विभिन्न खण्डहरू हामीले हेर्नेछौँ, आज जति भ्याउँछौँ त्यति हेर्नेछौँ। अनि पहिलो खण्ड त अघि भर्खर मैले पढेर सुनाइदिएँ, रोमी 3:19-24 यहाँ चाहिँ पहिलो कुरा म बाँड्न लागिरहेको छु तर यसरी सुरु गर है, परिचय दिन्छु यसलाई। कुनै पनि व्यवहार अथवा कुनै पनि काम कसैले गर्दैछ अनि हामीले यो गलत हो अथवा अर्कोले यो ठिक हो, कुन आधारमा त्यो हामीले भन्ने, यो गर्नु हुँदैन अनि यो गर्नुहुन्छ, कुन आधारमा हामीले भन्ने है, के कुन अधिकारमा हामीले भन्ने, सोच्नुहोस् त एकछिन। कुनै पनि व्यवहार अथवा कुनै पनि गराई होइन काम त्यो ठिक छैन, त्यो नैतिक रूपमा नै पाप हो र अर्को चाहिँ पाप होइन, कुन चाहिँ हामीले अब फित्ताले नाप्ने हो, यो चाहिँ नाप्दाखेरि अह 3 छैन, यो त 2 मात्र रहेछ, अब हामीले चाहिँ कुन चाहिँ नाप मापदण्डले चाहिँ हामीले नाप्ने, कुनै चीज ठिक छ अथवा बेठिक छ भन्नको लागि चाहिँ हैन अब कुन चाहिँ अधिकार हामीले लाई हेर्ने कुन अधिकारले चाहिँ हैन हामीले चाहिँ भन्नु टाँसेर यो चाहिँ हुँदैन भनेर भन्ने बुझ्दै हुनुहुन्छ है यो प्रश्न एकदम महत्त्वपूर्ण कुरा छ कुन चाहिँ मानदण्डले चाहिँ हामीले भन्न सक्छ यो मान्छेले गरेको काम चाहिँ पाप हो गलत हो है कुन चाहिँ मानदण्ड भन्ने एकचोटि छ नि पुरानो नियममा 21 न्यायकर्ताको 21 अध्यायमा मसँग पल्टाउनुहोस् त न्यायकर्ता 21 अध्यायमा न्यायकर्ता यहोशुपछि न्यायकर्ता आउँछ न्यायकर्ताको 21 अध्यायमा हाम्रो अध्ययनहरू अहिले हामीले रोकिराखेका छौँ है हाम्रो जुन पुरानो नियमको अध्ययन गन्तीतिर पुगेर हामीले रोकिरहेछौँ किनभने हामीले केही महत्त्वपूर्ण विश्वासीले बुझ्नै पर्ने शिक्षाहरू चाहिँ अध्ययन गर्दैछौँ केही समय भयो है अनि त्यो पछि प्रभुको इच्छामा चाहिँ हामी यहोशु न्यायकर्ता गन्ती व्यवस्था अनि यहोशु न्यायकर्ता रुथ समुएल यो पुस्तकहरू चाहिँ बिस्तारै प्रभुको इच्छामा हामी अध्ययन गर्दै जानेछौँ है तर अहिले चाहिँ एकछिन यसो हेरौँ न्यायकर्ताको 21 अध्यायको 25 पदमा इजरायलको इतिहासमा उनीहरूको कुनै कुनै यस्तो घडीहरू थिए जो चाहिँ अलिकति राम्रो थियो भन्न सकिन्छ उज्यालो थियो अलिकति जस्तै कि दाउदको पालामा तर इजरायलको कुनै कुनै समय चाहिँ अँध्यारो थियो त्यो इतिहासमा हेऱ्यो भने अनि यो न्यायकर्ताको पुस्तकमा हेऱ्यो भने चाहिँ इतिहास इजरायलको इतिहास चाहिँ अँध्यारोमा पनि अँध्यारो छ है एकदम निष्पट कालो छ त्यस्तो पुस्तक हो न्यायकर्ता जब यहाँ पढ्छौ नि कस्तो खालको सोचाइ थियो इजरायलीहरू उनीहरूसँग परमेश्वरको व्यवस्था थियो उनीहरूसँग परमेश्वरले सिधै बोल्नु भएको थियो सिनै पर्वतमा तर केही सय वर्ष बितेपछि मूसा बितिसके यहोशू बितिसके अरू व्यक्तिहरू आएछन् अब न्यायकर्ताहरू भन्ने समयमा आएर चाहिँ हेर्नुहोस् त मान्छेहरू के गरिरहेको थिए न्यायकर्ता 21:25 यहाँ पढ्छौ यो अन्तिम पद ती दिनहरूमा इजरायलमा कुनै राजा थिएन हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्यो त्यही गर्थ्यो हरेक मानिसले आफूले हेर्दा जे ठिक लाग्यो त्यही गर्थ्यो अर्थात् त्यस बेलामा चाहिँ पापी मानिसहरू जोसँग कुनै सत्यता थिएन उनीहरूले नै भन्दैथ्यो यो ठिक यो बेठिक अब कस्तो हुन्छ होला न्यायकर्ताको समयमा इजरायलको इतिहास जति कालो थियो त्यस्तै हुन्छ मान्छेले आफ्नो आँखामा हेर्दाखेरि यो ठिकै छ भन्छ उसको आँखामा ठिकै पनि हुन सक्छ होइन तर सुन्नुहोस् के परमेश्वरको आँखामा त्यो ठिक छ त तपाईँको आफ्नो जीवनलाई हेर्नुहोस् म ठिक छु मैले ठिक गरिरहेको छु तर परमेश्वरको आँखामा चाहिँ तपाईँ ठिक हुनुहुन्छ त कुरा त त्यो पो मैले हेर्दा त म ठिकै तपाईँले हेर्दा तपाईँ ठिकै सबैजना सबै ठिकै अनि त्यस्तै भनिरहन्छ है जो सबै धर्म ठिक रे जुन धर्म पनि माने हुन्छ अरे जब कि त्यो दुईटाले भनेको कुरा आपसमा नि मिल्दैन दुइटै ठिक हुनसक्छ कहीँ तर त्यस्तै भनिरहन्छन् मान्छे किन मान्छेले आफ्नो दृष्टिले हेरिरहेछ तर मूल कुरा चाहिँ परमेश्वरको आँखाले हेर्दा त्यो ठिक हो कि होइन कुनै पनि काम गर्नुहुन्छ कि हुँदैन भन्ने सवालमा चाहिँ मान्छेले आफ्नै सोचाइले निर्णय गर्दा अनि त्यसलाई मूल्याङ्कन गरेर चाहिँ उनी निर्णय गर्दा चाहिँ मानिस धेरै नै चुक्दछ एकदमै चुक्दछ हेर्नुहोस् न बाइबलमा हितोपदेश 14:12 परमेश्वरले हामीलाई भन्नुभएको छ हितोपदेश 14:12 मान्छे चाहिँ ठिक कि बेठिक भनेर छुट्याउनु पर्दा ऊ चुक्दछ बेसरी चुक्दछ भनेको छ बाइबलमा त्यसैले हितोपदेश 14:12 हामी यो कुरा पढ्छौ एउटा बाटो छ जो मान्छेको दृष्टिमा ठिक देखा पर्छ, तर त्यसको अन्त्य चाहिँ मृत्युका बाटाहरू नै हुन्। एउटा बाटो छ अनि त्यो मान्छेले भन्छ यो म हिँडेको बाटो ठिकै छ, म स्वर्ग नै पुग्छु, तर यहाँ लेखेको छ त्यसको अन्त्य चाहिँ नरक पुर्याउने। कैयौँ मान्छेहरू छ, यही हप्ता तपाईँले भेट्नुभयो, मैले भेटेँ, मै बसेर कुरा गरेँ यस्ता मान्छेहरूसँग जसले ठान्दैछन् कि हामी स्वर्ग नै जाँदैछौँ, अनि अनेक गरिरहेछन् अनि भन्छ ठिकै छ भन्छ। त्यसैले मान्छेको आफ्नो सोचाइमा ऊ भूलमा बेसरी नै भूलमा छ, किनभने यहाँ भनेको छ एउटा बाटो छ जो मान्छेको दृष्टिमा ठिक अनि के भनेको छ देखा पर्छ अरे, ठिक हो जस्तै लाग्छ भनेको उसलाई है, तर त्यो गलत छ। त्यसैले मान्छेले आफ्नै फित्ता लिएर होइन ठिकै बेठिक जब नाप्न थाल्छ नि त्यो बेला के हुन्छ, अब जे पनि चल्छ त्यसपछि, सबैको आफ्नो आफ्नै फित्ता छ कि, सबैको आफ्नो आफ्नै मिटर छ, आफ्नो आफ्नै फुट छ, फरक छ तर आफ्नो आफ्नै छ, तर सबै ठिक छ अरे, मेरोमा त ठिक छ नै भन्छ। यहाँसम्म कि परमेश्वरको वचनमा जुन कुरा प्रष्ट लेखेको छ, परमेश्वरको मानदण्डहरू ठिक बेठिक भन्ने कुराहरू, त्यसलाई चाहिँ मान्छेले चाहिँ सजिलै साथ अब फ्याँक्न पनि सक्छ, किनभने आफ्नो फित्ताले नाप्दाखेरि आफू ठिकै छ, त्यसैले ठिकै छ आफू, अनि उनीहरूले अनेक कुराहरू भन्छ है, यहाँसम्म कि है अहिले के भनिरहेछन् है, पुरुषले पुरुषलाई बिहा गर्नु पनि हुन्छ अरे हो, हाम्रै देशमा अहिले त त्यो खै कहाँ पुगिसक्यो, खै त्यो नियमै बनाइसक्यो पनि कि, समलिङ्गीहरू सब ठिक रे, ठिक मान्छेले हेर्दा ठिकै है, अब उनीहरूको आफ्नै विचार हो त्यो, उनीहरूको आफ्नै निर्णय हो होइन, अरूलाई केही नोक्सानी गरेन भने भइहाल्यो नि होइन, स्त्रीले स्त्रीलाई विवाह गर्नुहुन्छ, समलिङ्गी को समस्यालाई चाहिँ यही तरि दृष्टिकोणले हेर्नुभयो भने बुझ्न सक्नुहुन्छ किन मान्छेले त्यस्तो भन्न सके, किनभने उनीहरूको आफ्नै नाप्ने फित्ता छ कि, अनि त्यो फित्ता अनुसार ठिकै छ। अब मानौ है उनीहरूले भनेको ठिकै हो अरे, यस्तो यस्तो भन्ने मान्छेहरू, मानौ मान्छे आफै नै ठिक र बेठिक छुट्याउने अधिकार हो, मान्छेभन्दा बाहिर कुनै पनि फित्ता नै छैन, मान्छेको फित्ता त्यति नै हो अन्तमा, बुझ्दै हुनुहुन्छ है, हो भने चाहिँ कस्तो हुन्थ्यो होला, मानव परमेश्वरले बाइबल नदिनु भएको भए र दश आज्ञा आज हामी अध्ययन गर्दैछौँ, दश आज्ञा नै नदिनु भएको भए के हुन्थ्यो होला, अब दश आज्ञा नै परमेश्वर नदिनु भएको भए, बाइबल पनि नभएको भए चाहिँ हामीले के भन्न सक्थ्यो भने अब जे गरे पनि हुन्छ त्यसो भए होइन, पुरुषले पुरुषलाई बिहा गर्न भइहाल्छ होइन, आफ्नो इच्छा हो, आफ्नो रुचि हो, अनि आफ्नो दृष्टिमा ठिक लाग्यो भने त्यो ठिकै हो, आफ्नो हृदयले लाग्नुपर्छ, ठिक लाग्नुपर्छ नि भइहाल्छ रे, कतिजना त्यही भन्छ मेरो हृदयमा जस्तो लाग्छ त्यही गर्छु रे, मानव हृदय नै मापदण्ड भएछ, हाम्रो हृदय त मापदण्ड हो त है प्रश्न, कतिजनाले त्यस्तो भन्छन् कि मेरो थुप्रै साथीहरू छन् मेरो आफ्नै आफन्तहरू पनि त्यही भनिरहन्छन्, खालि हृदयमा चाहिँ अब एकदम ठिक लाग्छ भने त्यही नै ठिक हो तिम्रो लागि, अनि मलाई भन्छ प्रदेश तिम्रो लागि त्यही ठिक लाग्यो एकदम राम्रो म धेरै खुसी छ तिम्रो लागि, तर मेरो हृदयमा चाहिँ मलाई यो ठिक लाग्छ अनि तिमी चाहिँ मलाई भेटिक नभन है, मैले भने होइन भन्दैछु म चाहिँ अर्कै छ त्यहाँ अधिकार, म अधिकार हुनु खै है, अब त्यसैले बुझ्दै हुनुहुन्छ है, त्यसैले ठिक र बेठिक छुट्याउने परमेश्वरको फित्ता के हो, परमेश्वरको तराजु कुन हो, परमेश्वरको मानदण्ड कुन हो, त्यसैले यदि परमेश्वरको मानदण्ड हुँदै नभएको भए त हत्या गर्नु पाप किन भन्ने, अर्कालाई काट्नु नराम्रो के कसले कसले भन्छ, अब दशा के छैन भने चोर्नु होइन, मलाई ठिकै लाग्छ नि भइहाल्यो नि होइन, कसको अधिकारमा नचोर्नु मलाई होइन, सके भने चोर्छु भन्ने खालको एउटा मान्छेले सोचाइराख्नु छ, झुट बोल्नु ठिकै हो नि, कसले कसले भनेर होइन मेरो हृदयले झुट बोल्छ जस्तो लाग्छ भने झुट बोल्छ होइन बुझ्दै हुनुहुन्छ समस्या मान्छेको दृष्टिमा जे ठिक लाग्छ उसले गर् त्यसरी गर्ने हो भने त्यहाँ त जे गरे पनि हुन्छ अनि न्यायकर्ताको समयमा त्यस्तै थियो तर पवित्र परमेश्वरले चाहिँ मानदण्ड उहाँको फित्ता उहाँको तराजु हामीलाई यहाँ स्पष्ट बताउनु भएको छ त्यो लिखित रूपमा दिनुभयो मूसाको पालो तर मूसा आउनुभन्दा अगाडि चाहिँ उहाँले यहाँ मान्छेको यहाँ भित्र विवेकमा लेखिदिनु भयो त्यसैले मान्छेको विवेकले नै भन्दछ झुट बोल्नु पाप हो चोरी पाप हो व्यभिचार पाप हो लोभ गर्नु पाप हो उसलाई दशाज्ञा भन्ने नाम पनि नसुने पनि उसलाई थाहा छ तपाईँलाई थाहा थिएन त दशाज्ञा थाहा नहुँदा नै तपाईँलाई थाहा थियो मलाई थाहा थियो तर पछि चाहिँ परमेश्वरले यहाँ विवेकमा मात्र होइन कि लिखित रूपमा मूसाको समयमा दिनुभयो मूसाको व्यवस्था भनिन्छ त्यसैले त्यसैले किन दिनुभयो रोमी 3:19 चाहिँ यहाँ स्पष्ट बताएछ किन परमेश्वरले यो दशाज्ञा दिनुभयो यो व्यवस्था भन्छ त्यसलाई व्यवस्था किन दिनुभयो रोमी 3:19 हेर्नुहोस् त रोमी 3:19 व्यवस्थाको उद्देश्य के थियो कुन उद्देश्यले परमेश्वरले यो व्यवस्था भन्ने कुरा दिनुभयो यो दश आज्ञाहरू दिनुभयो अब यो राम्रोसँग बुझ्नुपर्छ प्रियहरू रोमी 3:19 अब हामी जान्दछौ व्यवस्थाले जे पनि भन्दछ त्यसले व्यवस्थाको अधीनमा बसेकाहरूलाई भन्दछ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको सामु दोषी ठहरियोस् हेर्नुहोस् मूसाको व्यवस्था अर्थात् पुरानो करार पनि भनिन्छ त्यसलाई पुरानो नियम मानिसहरूलाई परमेश्वर पवित्र हुनुहुन्छ र उनीहरू चाहिँ पापी छन् भनेर देखाउनलाई दिएको थियो एउटा ऐना जस्तै हाम्रो मुख अनुहारमा चाहिँ फोहोर छ भन्ने देखाउनलाई मेरो कपाल झिङ्रिङ्ग छ भन्ने चाहिँ त्यो ऐनाको उद्देश्य चाहिँ के भने मेरो अनुहार फोहोर छ भनेर देखाउनलाई परमेश्वरको व्यवस्था पनि मान्छे पापी छ तर परमेश्वर पवित्र हुनुहुन्छ भनेर देखाउनलाई दिएको रोमी 3:19 यही बताएको छ किन यो आवश्यक पर्यो किनभने मानिसहरू स्वभावले आफूलाई धर्मी ठान्दछन् हो कि होइन स्वभावले धर्मी ठान्दछन् आफूलाई आफूलाई ऐनामा नहेरेसम्म होइन आफू ठिकै छु जस्तो लाग्छ अस्ति काठमाडौँमा होला मैले दिनभरि ऐना नै हेरेर हिँड्छ अनि मेरो श्रीमतीले पनि छोरीहरूले पनि केही पनि भनेन मलाई पछि ऐनामा हेर्छु त कपाल त कोर्नै बिस्ता रहेछ म के केमा व्यस्त भएर जिङ्रिङै थियो है तर घरभित्र बसिरहेको थिएँ त्यसैले होइन ढोकाबाट निस्के भयो त सायद मेरो श्रीमती चाहिँ ए भन्दै होला एकचोटि ऐनामा हेर्नुहोस् त भन्थ्यो होला त्यसैले स्वभावले आफूलाई चाहिँ आफूलाई ठिकै लाग्छ धर्मी नै ठान्दछ कारण किन किन मान्छेले आफूलाई धर्मी नै देख्दछ किनकि उनीहरू आफूलाई चाहिँ परमेश्वरको यो सिद्ध व्यवस्थासित आफूलाई तुलना गर्न सक्दामा उनीहरूले आफूलाई चाहिँ मान्छेले नै बनाएको अथवा आफ्नै मानवीय धार्मिकताको फित्ताले नापेकोले र एकअर्कासँग तुलना गर्छन् र आफूलाई चाहिँ ठिकै देख्छन् आफ्नै फित्ताले नापिरहेछ अनि ऊ जस्तो त मैले गरेको छैन अथवा ऊ भन्दा त म नि ठिक छु त्यसरी नापेर आफू चाहिँ धर्मी ठहरिन्छ अब परमेश्वरको फित्ताले नाप्दा तराजुले जोग्दा भनौँ अथवा उहाँको मानदण्डले नापिँदा चाहिँ हामी सबै पापी छौँ र हामीले उहाँका व्यवस्थाहरू तोडेका छौँ भङ्ग गरेका छौँ भनेर मान्छेहरूले देख्नै परेको छ यो नै त्यो नदेखेसम्म उसलाई तपाईँले ख्रिस्ट तपाईँको लागि मर्नुभयो मिठो मिठो भजन गाइदिनु जसलाई केही पनि काम लाग्दैन त्यसैले पहिला हामीले सुसमाचार सुनाउँदा चाहिँ हामीले के बताउँछौँ भने पहिला तपाईँ हराउनु भएको छ भन्ने कुरा देखाउनु पर्यो। तपाईँ परमेश्वरबाट हराउनु भएको अवस्थामा हुनुहुन्छ, ऊ भेट्टाइनुभन्दा ऊ पहिला हराउनु पर्छ क्या, हराएको छैन ऊ भेट्टाइन्छ। त्यसैले पहिला चाहिँ हराएको छ भनेर बुझ्न सहायता गर्नु पर्यो, हामीलाई परमेश्वरले यहाँ राख्नु भएको छ यसको लागि। अब एकछिन त्यसो परमेश्वरको यो मानदण्ड उहाँको तराजुलाई एकछिन विचार गरौँ। यो दश आज्ञालाई प्रस्थान बीस अध्यायमा छ, एकचोटि पल्टाउँ, प्रस्थान बीस अध्याय जहाँ परमेश्वरको मानदण्ड उहाँले कसरी नाप्नुहुन्छ ठिक बेठिक, कुन चाहिँ पाप हो भनेर भन्नुहुन्छ, त्यो प्रष्टै देखाउने उहाँको ऐना जसलाई चाहिँ व्यवस्था भनिन्छ। प्रस्थान बीसको एकदेखि सत्रमा चाहिँ एकचोटि म सर पढिदिन्छु, अनि यहाँ हामी पढ्दाखेरि के देख्छौँ पाउँछौँ, तपाईँ आफै जाँच्नुहोस् आफूलाई। मानिसहरूले यी सबैलाई भङ्ग गरेको छ, यो दसैँवटा आज्ञा। बीसको एकबाट अनि परमेश्वरले यसो भन्दै यी सबै वचनहरू भन्नुभयो। अब म चाहिँ नयाँ अनुवादबाट पढ्दैछु है, तपाईँकोमा नि हेर्नुहोस् नयाँ अनुवाद पनि सुन्नुहोस् है। दुई पद, परम प्रभु तिम्रा परमेश्वर म नै हुँ, मैले तिमीलाई मिश्र देशबाट दासत्वको घरबाट निकालेर ल्याएँ, मेरो सामु तिम्रा अरू कुनै ईश्वरहरू हुनुहुँदैन। तर हामी मानिसले एकमात्र साँचो परमेश्वरको स्थानमा अरू ईश्वरहरूलाई राखेका छौँ, राखेका छौँ, हामी सबैले पाएका छौँ। चार र पाँच, तिमीले आफ्ना निम्ति कुनै खोपेको मूर्ति नबनाउनु, अथवा माथि आकाशमा भएको, तल पृथ्वीमा भएको, वा पृथ्वी मनि पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ति नबनाउनु, तिमीले तिनीहरूलाई दण्डवत नगर्नु र तिनीहरूको पूजा नगर्नु, किनकि म परम प्रभु तिम्रा परमेश्वर जलन राख्ने ईश्वर हुँ, मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई तिनीहरूका पुर्खाहरूको अधर्मका निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिन्छु। हामीले मूर्तिहरू बनाएका छौँ, अब के भन्ने, हामीले तिनलाई दण्डवत गरेका छौँ, हाम्रो मुख चुप हुन्छ जब यो परमेश्वरको व्यवस्था हामी पढ्छौँ र यसले भन्छ हामीले पाप गरेका छौँ, उहाँ नै माम दण्ड हुनुहुन्छ, हाम्रो नापले हामी ठिक देखेर भएन। हेर्दै जाउँ, सात पद, तिमीले परम प्रभु आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिनु, किनकि जसले उहाँको नाम व्यर्थमा लिन्छ त्यसलाई परम प्रभुले निर्दोष ठहराउनु हुने छैन। त्यसपछि आठ पद, विश्राम दिन पवित्र मान्नलाई यसको सम्झना राख्नु, छ दिन तिमीले परिश्रम गर्नु र आफ्ना सबै काम गर्नु, तर सातौं दिन चाहिँ परम प्रभु तिम्रा परमेश्वरको विश्राम दिन हो, यसमा तिमीले कुनै काम नगर्नु, न तिमीले न तिम्रा छोराले न तिम्री छोरीले न तिम्रो कमाराले न तिम्री कमारीले न त गाई बस्तुले न तिम्रा मूल ढोकाहरूभित्र बस्ने तिम्रो परदेशीले, किनकि छ दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनु भयो र सातौं दिनमा विश्राम लिनुभयो, यसै कारण परमप्रभुले विश्राम दिनलाई आशिष दिनुभयो, विश्राम दिनलाई आशिष दिनुभयो र यसलाई पवित्र तुल्याउनु भयो। तर हामीले प्रभुको नाम व्यर्थमा पनि लिएका छौँ भने छैन, त्यत्तिकै ईश्वरको नाम लिएको अनादर गरिकन हल्का रूपले हामीले विश्राम दिनलाई भङ्ग गरेका छौँ र सबै दिनलाई उस्तै ठानेका छौँ। त्यो व्यर्थमा लिनलाई एकचोटि एउटा कुरा गरौँ, कति विश्वासीहरूले पनि हे प्रभु भनिरहन्छ, पहिला नै हे भगवान् भन्थ्यो, अब चाहिँ हे प्रभु भनिरहन्छ, कुनै के त्यो व्यर्थमा लिएको त्यो गर्नु हुँदैन है। यदि साँच्चै नै उहाँलाई पुकार गरेको हो भने चाहिँ त्यो प्रार्थना भनिन्छ त्यसलाई, तर एउटा थेगो रूपमा हे प्रभु भन्नुहुन्छ भने त्यो त उहाँको नामलाई हल्का लिएको। अब विश्राम दिन हामीले सबै दिनलाई उस्तै ठानेका छौँ, परमेश्वरको सेवाका लागि एक दिन समेत अलग गर्न हामीले व्यवस्था गरेको छौँ। अहिले पो बल्ल हामी जान्दैछौँ हप्ताको एक दिन हामी परमेश्वरको नाममा जुटिरहेका छौँ, तर वर्षौँ बित्यो है हामीले तोड्यौँ। हामीले अरू के गरेका छौ? बारपद आफ्ना बाबु र आफ्नी आमालाई आदर गर र जुन देश परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुहुन्छ त्यस देशमा तिम्रो आयु लामो होस्। तर हामीले के गरेका छौँ? हामीले आफ्ना बाबु आमालाई अनादर गरेका छौँ। सोच्नुहोस् त तपाईँ आफै, उनीहरूका आज्ञाहरूलाई तोडेका छौँ, अरू के गर्नु नहुने काम गरेका छौँ। तेरो पददेखि अरू बाँकी आज्ञाहरू पढ्नेछौ, तिमीले हत्या नगर्न, चौध, तिमीले व्यभिचार नगर्न, पन्ध्र पद, तिमीले चोरी नगर्न, तिमीले आफ्नो छिमेकीको विरोधमा झुट्टा गवाही नदिनु, तिमीले आफ्नो छिमेकीको घरको लालच नगर्नु, तिमीले आफ्नो छिमेकीकी स्वास्नीको लालच नगर्नु, न त उसको कमारा, न उसकी कमारी, न उसको गोरु, न उसको गधा, न त आफ्नो छिमेकीको कुनै थोकको लालच, कुनै पनि लालच नगर्नु। तर हामीले के गरेका छौँ? हामीले हत्या गरेका छौँ, हामीले व्यभिचार गरेका छौँ, हामीले चोरेका छौँ, हामीले झुट बोलेका छौँ, हामीले लोभ गरेका छौँ। तपाईँ भन्नु होला, कुनै कुनै त गरेको छैन नि मैले, हेरौँ है। व्यवस्था 27 अध्यायमा हेरौँ पहिला, व्यवस्था 27 अध्याय होला, तपाईँले भनौ मानौ तपाईँले भनेको साँचै होला, तपाईँले भन्नु होला मैले 10 आज्ञा त उल्लङ्घन गरेको छैन, ल 9 नै गरेको छु, ल एउटा नै गरेको छैन, अथवा कोही कोहीले यति पनि भन्नु होला कि थाहा छैन मलाई, मैले 9 चाहिँ पुरा गरेको छु, एउटा मात्र मैले पालन गरेको छैन। अब मानौ त्यो साँचो भएको भए पनि तपाईँ दोषी नै हुन्छ। व्यवस्था 27:26 पदमा, व्यवस्था 27 अध्यायको 26 पदमा यहाँ भनेको छ, श्रापित होस् त्यो मानिस जसले यस व्यवस्थाका सबै वचनहरू पालन गर्नलाई तिनलाई पक्का तुल्याउँदैन। त्यो पुरानो अनुवादमा एकचोटि म पढिदिन्छु, एकचोटि जस्तो यसमा पढ्नुभयो भने अलिअलि अलमल पनि हुनसक्छ। यहाँ भनेछ, यस व्यवस्थाको वचन पुरा गरी पालन नगर्ने मानिस श्रापित होस्। एकछिन म यो पुरानो अनुवाद पढ्दै केही कुरा अस्पष्ट भए जस्तो लाग्छ, तर यसरी भन्न खोजेको छ यो आनन्दमा, यस व्यवस्थाका वचन पूर्ण रूपमा, होइन पुरा गरी भनेको पूर्ण रूपमा पालन नगर्ने मानिस श्रापित होस्। त्यो अर्थमा पढ्यो भने चाहिँ ठिकै हुन्छ, तर स्पष्ट चाहिँ यो छ, श्रापित होस् त्यो मानिस जसले यस व्यवस्थाका सबै वचनहरू पालन गर्नुपर्छ भनेछ, पालन गरेन भने श्रापित हुन्छ। त्यसैले एउटा आज्ञा तोडे पनि हामीले व्यवस्थालाई तोडेको ठानिन्छ, मानिन्छ। तपाईँले तपाईँको घाँटीमा यदि एउटा माला लाउनु भएको छ, त्यसमा चाहिँ होइन 30 कडीहरू जोडेर त्यसलाई चाहिँ बनाइएको छ, र तपाईँको एउटा कडी एक ठाउँमा चुड्यो, एक ठाउँमा चुड्ने बित्तिकै तपाईँको माला चाहिँ चुडिएको माला हो कि नचुडिएको माला? चुडिएको माला। तपाईँ भन्नु तर एक ठाउँमा त चुडिया छैन, 29 ठाउँमा त चुडिया छैन नि, तर एक ठाउँमा चुडे पनि के हो? त्यो चुडेको परमेश्वरको व्यवस्था पनि सबै पालन गरेन भने हामीले तोड्यौँ, भङ्ग गर्यौँ भने छ। अनि एउटा चाबी पद छ नयाँ नियममा यो सिकाउने, यो चाहिँ याकुब 2:10 हो, यो पद जानिराख्नुहोस्, याकुब 2:10। किन कतिले भन्छन्, हेर्नु न म शब्द गरिरहेछु, मैले हो कति कोही कोही ठाउँमा मैले चुकेको होला, तर म त शब्द राम्रो मान्छे हुन खोजिरहेछु, अनि मैले परमेश्वरले मलाई स्वर्गमा जान दिनुहुन्न र एक दिन मैले शब्द गरेकोले, हाम्रो फित्ताले नाप्दा त्यस्तै लाग्छ हामीलाई, तर परमेश्वरको फित्ताले नाप्दा चाहिँ त्यसो होइन। परमेश्वर पवित्र हुनुहुन्छ, सिद्ध हुनुहुन्छ, अनि एउटै ठाउँमा तोड्नु भनेको पुरै तोड्नु हो। याकुब 2:10 कसैले भेटाउनु भयो भने पढिदिनुहोस् त, मैले पनि भेटाएँ, कसैले पढ्नु भएन, ल पढ्दैछ, एकजना पढ्नु लाग्नु भएको छ,
किनकि जस कसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ तर पनि एउटै कुरामा चुक्यो भने सबै कुरामा दोषी ठहरिएको छ।
एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी, पुरै व्यवस्थाले उसलाई दोषी ठहराउँछ। एकातिर यो सिद्ध रूपमा आज्ञा पालन गर्नुपर्छ भनेर व्यवस्था, अर्को कुरा यो परमेश्वरको व्यवस्था चाहिँ खालि बाहिरी रूपमा आज्ञा पालन गरेर पनि पुग्दैन, फेरि यो त भित्री रूपमा नै यो आज्ञाको आशय अनुसार नै आज्ञा पालन गरिनुपर्छ भनेर प्रभु येशूले सिकाउनु भयो। त्यो कुरा चाहिँ मत्ती पाँच अध्यायमा सिकाउनु भएको छ, मत्ती पाँचको एक्काइस र बाइस पदमा हामी पढौँ। मत्ती एक्काइस के अरे पाँचको एक्काइस र बाइसमा, मत्ती पाँचको एक्काइस र बाइस पद, प्रभु येशूले यहाँ भन्नुभयो, तिमीहरूले सुनेका छौ पुराना समयकाहरूलाई यो भनिएको थियो, भनेको पुरानो नियममा, तिमीले हत्या नगर र जसले हत्या गर्ला त्यो न्यायको योग्य हुनेछ। अनि एकजना मान्छेले भन्ला, मैले कसैलाई पनि गोली हानेको छैन, मैले कसैलाई खुकुरीले प्रहार गरेको छैन। अनि सायद हामी धेरैले त्यो भन्न सक्छौँ, तर प्रभुले त के भन्नुहुन्छ भने हृदयमा हत्या गर्यो भने त्यो मान्छे मरिजाओस्, त्यो मान्छे चाहिँ खत्तम होस् भनेर एकचोटि सोच्ने बित्तिकै परमेश्वरको हिसाब किताबमा त हत्या चढिसक्यो, तपाईँ हत्यारा भइसक्यो, अनि परमेश्वरको मापदण्डले चाहिँ त्यसैले हामीलाई दोषी ठहराइसक्यो। बुझ्नुहुन्छ, यहाँ पढ्दैछौँ बाइसमा, तर म तिमीहरूलाई भन्दछु जो कोही आफ्नो भाइसँग बिना कारण रिसाउँछ त्यो न्यायको योग्य हुनेछ, अनि जसले आफ्नो भाइलाई निकम्मा भन्ला काम नलाग्ने भनेर जब भन्ला त्यो महासभाको योग्य हुनेछ, तर जसले हे मूर्ख भन्ला त्यो नरकको आगोको योग्य हुनेछ। अर्को पनि प्रभुले उदाहरण दिनुभएको छ, कसैले भन्ला मेरो त राम्ररी विवाह भएको, विवाह हुनुभन्दा अगाडि म कुनै पनि केटासँग केटीसँग चाहिँ म त्यसरी लसबस गरेर हिँडेन, म त राम्ररी विवाह भएको मान्छे भन्ला। तर अब प्रभु येशूले त्यसरी भन्नुहुन्छ, मत्ती पाँचको सत्ताइस र अठाइस पदमा, तिमीले सुनेका छौ पुराना समयकाहरूलाई पुरानो नियममा यो भनेको थियो तिमीले व्यभिचार नगर, अठाइस पद, तर म तिमीहरूलाई भन्दछु जस कसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। यो त हृदयमा हेर्नु हुँदो रहेछ परमेश्वरले, बाह्य रूपमा चाहिँ मान्छेको मान्छेले त बाह्य रूप होइन ठिकै छ राम्रै छ, तर परमेश्वरले त यहाँभित्र हेर्नुहुन्छ प्रियहरू। अनि तपाईँ यहाँभित्र परमेश्वरले भन्नुहुन्छ पापी छ, म पापी छु। अब स्पष्ट हुन्छ निष्कर्षमा कि परमेश्वरको व्यवस्था यो दश आज्ञा यसरी हामीले जब बुझ्छौँ के स्पष्ट हुन्छ भने तपाईँ र म त व्यवस्थालाई भङ्ग गर्ने दोषीहरू हौँ, दोषी छ, निर्दोष छैन। परमेश्वरको नजरमा परमेश्वरले हेर्दाखेरि हामी पापीहरू छौँ, बुझ्नुहुन्छ है। पहिलो कुरा यो है, अनि यो कुरा सुनेर एउटा व्यक्ति चाहिँ कायल जब हुन्छ नि, अब ऊ चाहिँ येशूको सुसमाचार सुन्न तयार छ, तबसम्म छैन, तबसम्म छैन, जब त्यहाँ पुग्छ तब उसलाई चाहिँ अब सुसमाचार बताउन सकिन्छ, तर अझ उसलाई कायल हुनु पनि पर्ला। त्यसैले आएर कुन कुरा भने मैले त्यो के किन त्यो भने एउटा व्यक्तिले चाहिँ व्यवस्था देखेर चाहिँ उसले ओहो मैले त यो तोडेको रहेछु भनेर उसले के गर्न खोज्न प्रयास गर्छ भने ल अबदेखि चाहिँ पालन गर्छु म परमेश्वर, म चाहिँ अबदेखि चाहिँ राम्रो हुन्छ। उसले के बुझिरहेको छैन, उसले एउटा कुरा बुझिरहेको छैन। अब हाम्रो दोस्रो कुरा यो के भने मोसाको व्यवस्थाले केवल उसलाई दोष देखाउने मात्र होइन, दोस्रो कुरा यो मोसाको व्यवस्थाले उसलाई मुक्ति दिनै सक्दैन। तर प्रायः जसो मान्छेले चाहिँ ओहो मैले दश आज्ञा तोडेको छु अब चाहिँ म पालन गर्छु, अबदेखि म चर्च आउँछु दश आज्ञा पालन गर्छु, यो दश आज्ञा पालन मैले गरेँ भने चाहिँ म सायद मुक्ति पाउँछु, तर त्यो चाहिँ एकदम ठुलो भूल हो। बाइबलमा एकदम स्पष्ट वचन रोमी तिनको बीचमा हामी पढ रोमी तिनको बीच, अनि यो कुरा पनि हामीले चाहिँ बताउनुपर्छ, यो स्पष्ट होस् तपाईँलाई। रोमी तिनको बीच त्यो के भने मोसाको व्यवस्थाले अर्थात् दश आज्ञाले मुक्ति दिन सक्दै सक्दैन, रोमी तिनको बीचमा लेखिएको छ, परमेश्वरले नै भन्नुभएको छ यो रोमी तिनको बीच, यस कारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन। एकछिन त्यही रोकौँ है, व्यवस्थाको कामहरू गर्न खोजेर दस आज्ञा पालन गर, अनि त्यसैले त्यस्तो भनिरहन्छ कि मैले बुझिन्छ है, मैले भेट भइरहन्छ तपाईँ पापी हुनुहुन्छ है, अब ऊ चाहिँ भनौँ न तिन चार महिना सङ्गति आयो अथवा कति वर्ष आयो होइन, पहिला त थिएँ अहिले त छैन भन्छ सर। अनि अब म बुझ्न खोज्छु के भन्न खोजेको, अनि भित्र मैले प्रश्न गर्न थाल्दाखेरि पहिला त गरेँ अब मैले मूर्ति पूजा गर्थेँ तर अहिले त गर्दिनँ नि म, अहिले त पापी छैन बुझिहाल्नु है, उसले भन्दैछ मैले त्यो ढुङ्गालाई पुज्न छोडेँ हो, अनि ठिक हो त्यो त छोड्नु पर्छ, तर त्यो छोड्दै भन्दामा ऊ धर्मी ठहरियो, उसको सोचाइमा चाहिँ म धर्मी ठहरियो, अब म अब त्यही परमेश्वर बुझी हुन्छ, अब हप्तामा एक दिन गइरहेको छु उसले ठान्छ त्यो विश्राम दिन पालन गरे भन्ने ठान्छ होला उसले, अनि नछुट्टाइको पनि गइरहन्छु, अनि तर उसको अर्कै तरिकाले आइरहेको छ बुझिहाल्नु नि, तर उसलाई के बुझ्न खाँचो छ, अनि परमेश्वरले तपाईँ यदि त्यो अवस्थामा हुनुहुन्छ भने परमेश्वरले आज तपाईँलाई के बुझ्न सहायता गर्न चाहनुहुन्छ भने होइन, त्यो दश आज्ञा तपाईँले पालन गरेर मुक्ति पाउँदैन, पाउन सक्नुहुन्न। यहीँ लेखेको छ व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन। किन? अब यो बुझ, कारण यस्तो छ, यो व्यवस्थाले मुक्ति दिन किन सक्दैन भने किनकि व्यवस्थाले त सिद्ध पवित्रताको माग गर्छ, एक सिद्ध एकचोटि पनि नचुकाइकन सबै गर्नुपर्छ भनेर छ, अघि नै पढिसक्यो हामीले, तर अर्कोतिर मान्छे त एउटा जन्मदेखि नै पति पापी स्वभावमा जन्मेको मान्छे हो तपाईँ र म, अनि त्यो दश आज्ञा व्यवस्थाको मागहरूको त्यो नाप अनुसार जिउनै सक्दैन, हामी सक्दैन, अघि नै हेरौँ, किनभने त्यो बाहिरी रूपमा पालन गरेर मात्र भएन। अब जस्तो कि मैले मूर्ति पूजा गर्न छोडेँ, पहिले मैले पशुपतिको त्यो कुन चाहिँ मैले ढोक्थेँ मैले पनि, तर अहिले त ढोक्दिनँ भन्दैमा मूर्ति पूजा अब मैले कहिले गरेको छैन भन्ने होइन, बाइबलमा त भनेको छ एउटा लोभी मानिस जो मूर्ति पूजक हो भनेको छ बाइबलमा, हाम्रो अस्तिको पदकण्ठमा होइन थियो एफएसी 5:4 हो क्या, लोभ पनि मूर्ति पूजा, अरू ठाउँमा त भनेको छ यदि हामीले कुनै पनि कुरालाई परमेश्वरलाई भन्दा महत्वपूर्ण ठाउँ दियौँ भने त्यो बेलामा चाहिँ हामीले मूर्ति पूजा गरिरहेका छौँ, एउटा विश्वासीले पनि गरिरहेको छ, खोपीमा मूर्ति नभए पनि यहाँ हृदयको खोपीमा चाहिँ मूर्ति राखेको हुन्छ, त्यसैले भित्री रूपमा पनि यो त पालन गरेको हुनुपर्छ, देख्दै हुनुहुन्छ, त्यसैले ऊ सिद्ध रूपमा यो पालन गर्नै सक्दैन, त्यसैले परमेश्वरको व्यवस्थाले त हामीलाई त दिन सक्ने कुरा एउटै छ, त्यो चाहिँ हो श्राप, श्राप मात्रै दिन्छ। अनि यहाँ हामीले अघि पढ्यौँ है, व्यवस्थाको कामहरू जरा कुनै पनि प्राणी उहाँको दृष्टिमा के ठहरिने छैन, धर्मी ठहरिने छैन। यो धर्मी ठहराइनु भन्ने यो शब्दावलीको अर्थ चाहिँ के हो भने परमेश्वरद्वारा नै तिमी धर्मी छौ भनेर घोषणा गरिनु, त्यसलाई चाहिँ धर्मी ठहरिनु भन्छ। परमेश्वरले नै तपाईँलाई हेरेर विनोद तिमी धर्मी छौ भनेर भन्नु, त्यसलाई धर्मी ठहरिनु भन्छ। तर परमेश्वरले छ नि विनोद तिमी धर्मी छौ भन्नुलाई छ नि विनोदले, विनोद भाइले मूसाको व्यवस्थाको आधारमा ऊ धर्मी ठहरिन खोज्दैछ भने परमेश्वरले चाहिँ कहिले पनि विनोदलाई तिमी धर्मी छौ भन्न सक्नुहुन्न, किनभने त्यो व्यवस्था त सिद्ध रूपमा विनोद भाइले पालन गर्न सक्दैन, अनि त अहिले त कसैले पनि सक्दैन। त्यसैले सुन्नुहोस्, परमेश्वरले तपाईँ र म पापीलाई मूसाको व्यवस्थाको आधारमा धर्मी ठहराउन सक्नुहुन्न, किनकि यो व्यवस्थाले चाहिँ सिद्ध एकचोटि पनि मिस्टेक नगरेको आज्ञा पालन चाहिन्छ भन्छ, अनि हृदयदेखि हुनुपर्छ। त्यसैले मूसाको व्यवस्थाले हामीलाई धर्मी ठहराउन सक्दैन, मुक्ति दिन सक्दैन। तर खुसी खुसीको कुरा कि यो मुक्ति चाहिँ येशु ख्रिस्ट माथिको विश्वासद्वारा चाहिँ पाइन्छ, यही नै हो है रोमी 3:21-24 अघि पढाइदियौँ, फेरि पनि पढौँ, तर अबता। हेर्नुहोस् है, तर कति महत्त्वपूर्ण छ त्यो छ। अघि भर्खर भन्दै थिएँ व्यवस्थाको कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठरिँदैन भनेछ। तर भनेपछि ओहो, के छ त अर्को उपाय? यो उपाय भनेछ बिना व्यवस्था भनेछ, कुनै दश आज्ञा पालन गर्न खोजेर होइन, बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ। यहाँ परमेश्वरले यहाँ धार्मिकता दिने भएको छ अरे, व्यवस्था बिना नै। अर्थात् बाइस पद परमेश्वरको धार्मिकता, यो धार्मिकता चाहिँ अब कसरी आउँछ? यहाँ भनेको छ यो धार्मिकता चाहिँ येशु ख्रिस्ट माथिको विश्वासद्वारा आउँछ। यो चाहिँ विश्वास गर्ने सबैका लागि हो, र यो चाहिँ विश्वास गर्ने सबैमाथि आउँछ, किनभने त्यहाँ कुनै भिन्नता छैन, सबै उत्तिकै पापी हो। परमेश्वरको दृष्टिकोण सबैजना नै दोषी हो, किनकि सबैले पाप गरेको छन्। यहाँ बताउँदैछ अनि चौबिस पद, र उहाँको अनुग्रहद्वारा, यो मुक्ति चाहिँ व्यवस्थाद्वारा होइन, हामीले गरेको काम आज्ञा पालनद्वारा होइन, तर उहाँको अनुग्रहद्वारा, यो दयाद्वारा सित्तैमा ख्रिस्ट येशूमा भएको छुटकाराको कारणले। अब यो एकदम महत्त्वपूर्ण शब्द छ, छुटकाराको कारणले भनेको चाहिँ यो शब्द चाहिँ छुटकारा भन्दा त छुटकारा सरल ठान्छौँ, तर यो ग्रिक भाषामा अनि हाम्रो बाइबलमा टिप्पणी गरेको छ, यो भनेको चाहिँ सुन्नुहोस् है, दाम तिरेर छुटाइएको भनेको। नयाँ नियममा छुटकारा भन्ने शब्द पाउनुहुन्छ जब, त्यहाँ चाहिँ त्यसको अर्थ हो दाम तिरेर स्वतन्त्र पारिएको। त्यसैले ख्रिस्ट येशूमा भएको छुटकारा भनेको चाहिँ येशु ख्रिस्टले रगतले दाम तिरेर मलाई पापको दासत्वबाट किन्नु भएकोले तिनीहरू सित्तैमा धर्मी ठरिन्छ, सित्तैमा धर्मी ठरिन्छ। प्रभु येशूले हाम्रो लागि ठुलो मूल्य तिर्दिनु भयो, परमेश्वरले हामीलाई यति ठुलो प्रेम गर्नुभयो। मुक्तिको उपाय चाहिँ मोसाको व्यवस्थाद्वारा होइन, तर येशूद्वारा हो। व्यवस्थाले के भनेको थियो? पापी मर्नुपर्छ, पापको ज्याला मृत्यु हो, पुरा नियम मृत्यु छ, जसले पाप गर्छ त्यो मर्छ। व्यवस्थाले माग गरेको थियो पापी त मर्नुपर्छ, तर खुसीको कुरा चाहिँ येशू हाम्रो सट्टामा मर्नु भयो। व्यवस्थाले यो पनि भनेको थियो मर्ने मात्र होइन, रगत नै बगाइनु पर्छ। हो, प्रभु येशू छ नि, अर्को तरिकाले मरेर हुँदैन है, उहाँको शरीरबाट रगत नै बग्नु पर्थ्यो। त्यसैले त त्यत्रो बलिदानहरू उहिलेदेखि उहाँले चाहिँ प्रतीकको रूपमा दिइरहनु भएको थियो। यो एकदम महत्त्वपूर्ण छ। हिब्रू नौ अध्यायमा जानुहोस् त एकचोटि, हिब्रू नौको बाइस पद। व्यवस्थाले यो भनेकै थियो कि रगत बहाइनुपर्छ पापको कारण। हिब्रू नौको बाइस, एउटा चिज यसो यहाँ घुसाइ पनि हाल, कुनै कुनै बाइबल अनुवादहरू यस्ता पनि छन्, त्यसैले चाहिँ अनुवाद चाहिँ नराम्रो अनुवाद, खम्सल अनुवाद पनि हुनसक्छ, त्यसैले पनि यो अनुवाद हामीले प्रयोग गर्छौँ। कुनै कुनै यस्तो अनुवाद पनि छन्, धेरै प्रयोग गर्छन्, जहाँ चाहिँ येशु ख्रिस्टको रगत, येशु ख्रिस्टको रगत जहाँ जहाँ भने हुन्छ नि, उनीहरूले चाहिँ त्यो रगत अलि राख्न मन लाग्दैन उनीहरूलाई, कुनै पनि है मानवीय सोच, उनीहरूले भन्छ येशु ख्रिस्टको मृत्यु, येशु ख्रिस्टको मृत्यु, अनि हामीले भन्छ त्यहाँ त रगत हुनुपर्ने, उसले पनि एउटै कुरा त हो नि, हो त है। परमेश्वरले सजिलैसँग मृत्यु लेखिदिन सक्नुहुन्थ्यो नि, तर उहाँले रगत नै लेख्नुभयो, त्यस्तो होइन, जे छ त्यही नै हुनुपर्छ। त्यसैले यो अनुवाद चाहिँ हामीले चाहिँ किन प्रयोग गर है। अब हिब्रू नौको बाइसमा यस्तो लेखेको छ, अनि व्यवस्था अनुसार, हेर्नुहोस् त व्यवस्थाले माग गरेको छ, प्राय सबै कुराहरू रगतद्वारा शुद्ध पारिन्छन्, थोर छ पापले हामी दूषित भएका छौँ अनि रगतद्वारा शुद्ध पारिन्छन्। अब यहाँ लेखेको छ अनि रगत नबगाइकन पाप क्षमा हुँदैन, रगत नबगाइकन पाप क्षमा हुँदैन, बाइबलले भन्छ। त्यसैले त कैनले चाहिँ रगत बिनाको बलिदान ल्याएको थियो, अनि सुरुमा नै परमेश्वरले त्यो हुँदैन भन्नुभयो, रगत नबगाइकन पाप क्षमाउँदैन. रगत बगाइनु पर्छ भनेर व्यवस्थाले माग गर्यो अनि खुसी खुसी उत्र येशु प्रभुले आफ्नो धर्मी रगत हाम्रो पापको सट्टा भर्नको रूपमा चाहिँ बहाउनु भयो. व्यवस्थाले मर्नुपर्छ भनेको थियो, उहाँ हाम्रो सट्टा मर्नु भयो. व्यवस्थाले रगत बहाउनुपर्छ भनेको थियो, उहाँले हाम्रो लागि रगत बगाउनु भयो. त्यसैले त हामीले प्रभु भोजमा जब कचौराको पाला आउँछ प्रभु येशुले भन्नुभएको शब्दहरू हामी सम्झन्छौँ, यो मेरो रगत हो, नयाँ बाचाको रगत हो. त्यसरी भन्नुभयो जो तिमीहरूको लागि बहाइएको छ. रगतमा प्राण हुन्छ भने चाहिँ बाइबलमा अनि येशु ख्रीष्टले हाम्रो लागि प्राण दिनुभयो. अनि एउटा विश्वासीले चाहिँ अब के गर्नुपर्छ, क्रुसमा प्रभु येशुले काम पुरा गरिसक्नु भयो भन्ने कुरा जब देख्छ उसले चाहिँ अब विश्वास जब गर्छ प्रभु येशुमाथि, विश्वासैद्वारा उसले परमेश्वरको धार्मिकता पाउँछ, जुन चाहिँ उसले चाहिँ यदि करोडौँ वर्ष बाँच्न सकेको भए करोडौँ वर्ष उसले दशाज्ञा पालन गर्न खोजेर पनि नसक्ने, झन् हुँदै श्रापित हुने, झन् उसलाई दोषी ठहराउने हुन्थ्यो भने, तर विश्वासद्वारा ऊ चाहिँ अब धार्मिकता पाउँछ. अनि बाइबलमा लेखा छ यो धार्मिकता चाहिँ सित्तैमा हो भने छ, सित्तैमा धर्मी ठहराइन्छन्, रोमी 3:24 होइन. यसको अर्थ के हो, यसको अर्थ यो हो, मुक्ति चाहिँ परमेश्वरबाटको वरदान हो, उपहार तपाईँलाई मलाई, यो उपहार हाम्रो लागि सित्तैमा, तर प्रभु येशूले चाहिँ ठुलो मूल्य तिरेर किन्नु पर्यो, उहाँले किनिदिनु भयो क्रुसमा, अनि उहाँको रगतले हामी छुटाइन्छ, उहाँले सुक्ता गरिदिनु भयो. अघि एउटा प्रायश्चित भन्ने शब्द थियो रोमी 3:25, यसको मतलब पुरा सन्तुष्ट गराउनु भयो, अर्थात् ऋण चुक्ता गरिदिनु भयो. अनि हामीले तिर्नै नसक्ने ऋण चुक्ता गर्न उहाँले तिर्नै नपर्ने मूल्य उहाँले तिर्दिनु भयो, उहाँले तिर्नु नपर्ने उहाँले तिर्दिनु भयो, हामीले चुक्ता गर्न नसक्ने उहाँले चुक्ता गरिदिनु भयो. त्यसैले यो पहिलो बुँदा मात्रै हेर्न पाएन, ठिकै छ है. पहिलो बुँदा के अरे, मूसाको व्यवस्थाले मुक्ति दिन सक्दैन, दुईवटा बुँदा भन्नुहोला. अनि अर्को एउटा बुँदा पनि हेर्यौँ, मूसाको व्यवस्था किन दियो, पाप हामी पापी छौँ भनेर देखाउनलाई. यो मुख्य दुईवटा पाठहरू चाहिँ हामीले राम्रोसँग बुझ्न सक्यौँ. अब प्रभुको इच्छामा छ नि हामी अर्को पालि यदि हामीले त्यो समय पायौँ भने हामीले चाहिँ के अध्ययन गर्नेछ भने, ठिक छ त्यो मैले बुझेँ, मुक्ति पाउनलाई म व्यवस्था होइन, व्यवस्थाले हाम्रो पाप देखाउने रहेछ, तर अहिले त हामी मुक्ति पाइसकेपछि अब व्यवस्थाको पनि केही काम त होला नि, यसमा चाहिँ अझ धेरै अल्मल्छ पऱ्यो. अनि त्यसैले यो अध्ययन चाहिँ प्रभुको इच्छामा गर्नेछौँ, क्रिस्चियन जीवनमा व्यवस्थाको स्थान के छ अथवा छैन त्यो अध्ययन गर्नेछौँ. अनि तपाईँहरूले चाहिँ यो खण्डहरू पढ्दै गर्न सक्नुहुन्छ यदि टिप्न चाहनुहुन्छ भने. एउटा चाहिँ रोमी 7:1-4 पद पढ्नुहोस्, रोमी 7:1-4, अनि त्यसबाट तपाईँले पत्ता लगाउनुहोस् एउटा विश्वास चाहिँ 10 आज्ञाको व्यवस्थाको अधीनमा छ कि छैन. अनि दोस्रो कुरा चाहिँ खण्ड चाहिँ 2 कुरिन्थी 3:5-18 पदहरू पढ्नुहोस्, अनि त्यहाँ चाहिँ पुरानो व्यवस्थाको विषयमा त्यसको बारेमा के लेखेको छ त्यहाँ. अहिलेलाई त्यति दुईवटा खण्डहरू दिन्छु है, रोमी 7:1-4, 2 कुरिन्थी 3:5-18. येशु प्रभु चाहिँ व्यवस्थाकै अधीनमा जन्मिनु भयो, अनि त्यही एउटा पद अन्तमा पढेर अन्त गर्नेछौँ अनि अन्तिम भजनको लागि जानेछौँ. गलाती 4:1 हामी जाउँ त व्यवस्था र प्रभु येशूको सम्बन्ध अलिकति हामी कुरा गरौँ. त्यो के भने, येशू ख्रीष्ट चाहिँ एउटा मान्छे भएर त्यो पनि इजरायलमा जन्मिनु, जहाँ चाहिँ त्यो व्यवस्था दिएको थियो, अनि उहाँ व्यवस्थाको अधीनमा जन्मेकोले उहाँले व्यवस्था पालन गर्नु पर्थ्यो. अनि प्रभु येशूले चाहिँ सबै व्यवस्था पुरा गर्नुभयो. एउटा पनि उहाँले भङ्ग गर्नु भएन. उहाँ आफैले पनि भन्नुभयो म व्यवस्था भङ्ग गर्न आएको होइन, त्यो नसम्झ, म त व्यवस्था पुरा गर्न आएको. अनि उहाँले के गर्नुभयो भने हामी जो व्यवस्थाको श्राप मुनि परेका थियौँ हाम्रो सट्टामा चाहिँ व्यवस्थाले पापीको शुद्धिकरणको लागि चाहिँ रगत बगाइनुपर्छ, एउटा बलिदान चाहिन्छ भन्ने बलिदान चाहिँ उहाँ बनिदिनु भयो. त्यसैले हामी गलाती चारमा अब पढ्नेछौँ, चार पद. तर जब समय पूरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो जो स्त्रीद्वारा जन्मिनु भयो, व्यवस्थाको अधीनतामा जन्मनु भयो. हामी धर्मपुत्र हुन पाऊ भनेर यस व्यवस्थाको अधीनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनलाई जन्मिनु भयो. त्यसैले प्रभु येशूको बलिदानले चाहिँ हामी परमेश्वरको पुत्रहरू हुन पाएका छौँ.